हरे 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 कोई भैया भुकाया कोई भैया पिया सल कोई भैया करण कासी आवाए हो कोई भैया करण कासी
उराव समुदायको सबभन्दा महत्वपूर्ण चाड करम पूजामा गाइने यो गीतसँगै तपाईँलाई रैथाने भाकाको यो श्रृङ्खलामा स्वागत छ। नमस्कार, म हुँ सेवा भट्टराई र रैथाने भाकाको यो श्रृङ्खलामा आज म तपाईँलाई नेपालको दक्षिण पूर्वमा बस्ने उराव समुदायका गीत र कथाहरू सुनाउनेछु। यो श्रृङ्खलाका लागि मैले नाट्यकर्मी संगीता उराव, उराव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराव र सुनसरीबाट उराव गीत सुनाउन काठमाडौँ आउनुभएका माना उराव, छेदो उराव, दयावती उराव, विमला उराव र प्रकाश उरावसँग कुराकानी गरेकी छु। सबभन्दा पहिले उराव समुदायको सानो परिचयबाट सुरु गरौँ। नेपालको दक्षिण पूर्वमा बसोबास गर्ने उराव समुदाय एउटा आदिवासी समुदाय हो। उराव समुदाय थुप्रै कारणले विशिष्ट छ। उराव भाषा, जसलाई कुडुख पनि भनिन्छ, नेपालमा बोलिने एकमात्र द्रविड भाषा हो। उनीहरूले प्रकृतिलाई पूजा गर्छन् र आफ्ना देवताका नाममा कुनै मन्दिर बनाउँदैनन् र उनीहरूका गोत्रहरू जनावर, बोट बिरुवा र किरा लगायतका प्राकृतिक टोटमहरूमा आधारित हुन्छन्, जसलाई उनीहरू हानि गर्दैनन्। नेपालमा जम्मा 40,000 हाराहारीमा रहेको यो सानो समुदाय आर्थिक र शैक्षिक दृष्टिकोणबाट पछि परेको छ, तर उनीहरूको घना बस्तीमा संस्कृति र भाषा भने अझै जीवन्त छन्। धेरैजसो उराउँहरू अझै पनि आफ्नो भाषा बोल्छन् र चाडपर्व उल्लासका साथ मनाउँदैछन्। सीमान्तीकृत अवस्थामा समेत जीवन्त अस्तित्वको यो कथा उनीहरूका लोककथा र मिथकमा पनि बारम्बार देखा पर्छ। उराव समुदायको मिथकले विगतका सयौं वर्षमा भारतीय उपमहाद्वीपमा उनीहरूको यात्राका कथाहरू सङ्गालेर राखेका छन्। यी कथाहरूमा केही गुमाएको भावना बारम्बार देखा पर्छ, चाहे त्यो भूमि होस् वा प्रतिष्ठा र विशेषाधिकार, जसले उनीहरूको वर्तमान अवस्था दर्शाउँछ। उराव समुदायको सबभन्दा महत्त्वपूर्ण चाड करम पूजाका केही गीतहरूबाट सुरु गरौँ, जसमा केटाहरू करमको रुखको हाँगा लिन जान्छन् र केटीहरू गङ्गटाको फुल लिन जान्छन्। उराव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उरावले यो गीत सुनाएका छन्।
करम खण्डा खेलकाहरू जोहार झिकिला लातानु दारबार दारबार भनेको मतलब एक केटा हो तिमीहरू करमको हाँगा ल्याउन गएको हो कि तिमीहरू चाहिँ स्यालको प्वाल नजिक दायाँ बायाँ मतलब चलिरहेको छौ अनि अब महिलालाई भन्छ होइन तिमीहरू गङ्गटोको फुल टिप्न सक्दछौ फुल टिप्दैछौ कि त्यो गङ्गटोको प्वालनिर मतलब खेलिरहेको छ भनेर यो चाहिँ एकले अर्कोलाई जिस्काउने भनौँ न हाँस ठट्टा गर्ने तर यो चाहिँ उत्पत्तिसँगै यो पनि जोडिएको छ। त्यो नचढाइकन करम पूजा हुँदैन हाम्रो, किनभने उत्पत्तिसँग रिलेटेड छ नि त। हो त्यो फुल ल्याएर करममा चढाउनु पर्छ, यो व्रत बसे पछाडि चढाउने कुरो।
करम पूजाको महत्त्वपूर्ण क्षणमा गाइने यो गीतले उराउँहरूको उत्पत्ति कथाको सन्दर्भ बताइरहेको छ। बेचनले यस्तो उत्पत्ति कथा सुनाएका छन्।
सृष्टि हुँदाखेरि नि ईश्वरले तब त्यो सबै कुरो बनाउनु हो, पृथ्वी जल जमिन अब अरू ग्रहहरू या नदी नाला जीव जानवर जुन पक्ष भनेको प्रकृतिको देवी धर्मेश भनेको ईश्वर जसले सृष्टि गर्यो त्यो पक्ष भनेको उहाँले भन्नुभयो तपाईँले यो सृष्टि गर्नुभयो त यो सृष्टिमा के बनाउनु हो त एकपटक हेर्न जाउँ भन्दाखेरि उहाँले त्यो सृष्टिको भ्रमण गर्न थाल्नु सिरा सीता नाले त्यसको मिनिङ चाहिँ के हुन्छ भने अन्नको जुन हुन्छ नि चामलको दाना सीता भन्ने चलन छ कि, सिरा सीता नाले भनेको चाहिँ इन्डस भ्यालीको सरस्वती रिभर हो। त्यो किनारमा पुग्दाखेरि त्यो केही आवाज आएको देखि देख्छ सुन्नु हो, त्यो त्यो चलिरहेको ठाउँमा गएर हेर्नु हो। सिरा सीता नाले अनि गङ्गला भन्ने एउटा झाडी छ, हाम्रो एउटा यो टिपिकल झाडी भन्छ, त्यसको माला लगाइ तपाईँ यहाँ पनि पाइन्छ। त्यो कस्तो हुन्छ भने सेतो र कालो सिरा सीता नालेको गङ्गलाको झारमा पुग्दाखेरि त्यहाँ चलेको आवाज आयो क्या, आवाज कुरो चलेको गङ्गटोको पालभित्र दुईटा बच्चाहरू खेलिरहेको थिए देखि, एउटा महिला एउटा पुरुष, भैया बहिनी भन्छ, या दाजु बहिनी भन्नु या दिदी भाइ भन्नु, अस्तिलाई कसले कन्ट्रोल गर्ने पछि आयो नि उहाँलाई भन्नु मलाई संसार चलाउनलाई जिम्मा दिन छ भन्दाखेरि उहाँले त्यसलाई निकाल्नु भयो। त्यो निकालिसके पछाडि उनीहरूलाई सबै कुरो बताउनु भयो कि यो संसारलाई कसरी चलाउने कसरी अगाडि बढाउने भनेर उहाँले भन्नुभयो। त्यस पछाडि यो जुन फर्टिलिटीको कुराहरू अगाडि बढ्यो, त्यहीँबाट चाहिँ यो गुराउँहरू या कुरुखहरू फैलिएको भन्छन्। तपाईँलाई गीत पनि छ, सिरा सीता नाले भाया बहिनी राता निचाहरू बेच्दागे कालो भाडाहरू बेच्दागे कालो भनेको अहिले पनि हरेक गुराउँमा मिथिकल गीत यो चलि नै रहन्छ।
यो मिथकले उराउँहरूलाई सिन्धु घाटीको सभ्यतासँग जोडेको छ। ईसापूर्व 3000 देखि 1300 जीवित रहेको यो सभ्यता विकसित प्राचीन सभ्यता मध्ये एक मानिन्छ, इजिप्ट र मेसोपोटामियाका सभ्यताहरू जस्तै। सिन्धु घाटीको सभ्यता अहिले लोप भइसकेको छ र यसका अवशेषहरू भारत र पाकिस्तानमा उत्खनन गरिएका छन्। थुप्रै अध्येताले सिन्धु घाटीमा द्रविड भाषा बोलिँदै गरेको मान्दछन्। बेचन उराव भन्छन्,
इन्डस भ्याली त पहिला द्रविडियनको, त्यस पछाडि यो ईसापूर्वको भनौँ न 2500-3000 ईसापूर्वको पछाडि न तपाईँको आर्यनहरूको त्यहाँ आएको हो।
सुरुवातको यो समृद्धिको कथा पछिका अरू कथा भने उराउँहरूले कसरी यो समृद्धि र उच्च स्थान गुमाए भन्नेमा केन्द्रित छन्। उराउँहरूले आफूलाई सिन्धु घाटीबाट आएको भने तापनि केही अध्येताहरूले उनीहरू दक्षिण भारतबाट आएको हुन सक्ने पनि अनुमान गरेका छन्। ती उत्पत्ति स्थलबाट उराउँहरू हाल बिहारमा रहेको रोहतासगढमा र त्यसपछि छोटा नागपुरमा बसोबास गरेको पाइन्छ। छोटा नागपुरबाट उराउँहरू भारतीय उपमहाद्वीपको उत्तर पूर्वी क्षेत्रमा निकै फैलिए। बेचन उराव,
यो माइग्रेसन यसरी हुँदै आउँदाखेरि गङ्गा नदीसँग रिलेटेड हुँदै यो सोन रिभर गएर तपाईँलाई लास्टमा गएर तपाईँलाई कोसीमा मिल्छ।
उराउँहरूलाई बाछा मनपर्छ, त्यसैले उनीहरू पानीको छेउमा बस्ने गर्दछन्। छोटा नागपुरबाट केही उराउँहरू कोशी नदीलाई पछ्याउँदै नेपाल आइपुगेको मानिन्छ। भारतमा ब्रिटिस राजको समयदेखि चरण चरणमा उराउँका छुट्टा छुट्टै समूहहरू नेपालमा बस्न थालेको बेचन बताउँछन्। तराईमा उराउँहरूको बसोबासको बारेमा सङ्गीता उराउँ भन्छन्,
सुनसरीमा पनि धेरै मात्रामा उराउँछ, धेरै सङ्ख्यामा सुनसरीमा मोरङमा अनि सप्तरी सिरातिर हुँदै धनुषा पनि जनकपुरमातिर पनि अनि त्यसपछि महाकालीतिर पनि हुनुहुन्छ।
हरेक आप्रवासनसँगै उराउँहरूले केही न केही गुमाउँदै गएको देखिन्छ। बेचन उराउँ र जनक राईले लेखेको किताब उराउँ अफ नेपालले उराउँ समुदायको स्मृतिमा यो सीमान्तीकरणको कथा सङ्कलन गरेका छन्। बेचन उराउँले यो कथा यसरी सुनाएका छन्।
बिहारमा होइन रोहतासगढ भन्ने छ, छैटौँ शताब्दीसम्म उराउँहरूले राज्य गरेको त्यहाँ सबैले मान्छन्। त्यस पछाडि जुन मुगलहरूको आगमन भयो नि, उनीहरूले पटक पटक आक्रमण गर्दाखेरि हरेक पटक युद्धमा उराउँहरूसँग हारे। हार्नुको कारण यो थियो, अब उराउँ महिला र पुरुष एकै नाथे कपाल पाल्ने होइन, युद्ध कौशलमा पनि उनीहरू सबै एउटै एकै नाथे भएकोले गर्दाखेरि महिलाले युद्ध लडिरहेछन् कि पुरुषले लडिरहेछन् त्यो पत्तै नपाउने कि, जस्तो अब जाँड रक्सी खाने त अब जातै भएकोले गर्दाखेरि, अनि उनीहरूको सट्टा महिला पनि त्यत्तिकै युद्ध गर्छ, अनि त्यो युद्ध गर्दाखेरि 3 पटकसम्म हराएको, हराइसके पछाडि अब त्यही सोन नदीको किनारमा एक पटक चाहिँ यो सरहुल मनाउँदाखेरि जुन त्यसलाई हामीले नयाँ वर्षको रूपमा उत्सव मनाउँछन् त्यो चाहिँ मनाइरहँदाखेरि अब युद्धमा मुसलमानले फेरि एटाक गर्दाखेरि पुरुषहरू त अब रक्सी खाएर उभव भए त्यति बेला तपाईँलाई सिन्मी दैले कैली दै भन्ने छ क्या स्टोरीमा त्यो उनले उसको नेतृत्वमा युद्ध गर्न थाले। युद्ध गर्दाखेरि कटाइसक्दाखेरि के भयो भने सोन नदीको रिभर क्रस गर्दाखेरि चाहिँ त्यो के भन्छ यादव महिलाले देखिन् र उनीहरूले चाहिँ खास ती महिलाले के भनिन् भने ए त्यो मुगलहरूलाई ए तिमीहरूले चाहिँ किन यो यिनीहरूबाट हारेर गइरहेको छौ तिमीहरू त मूर्ख रहेछौ त महिलासँग तिमीहरू हारेर युद्ध गइरहेको छौ भन्दाखेरि कहाँ हुनु महिला यिनीहरू त महिला त होइन नि त यिनीहरू त पुरुष हुन् भन्दाखेरि आउने हेर त नदीमा मुख धुनेको हात हेर त यिनीहरू पुरुष भए एक हातले मुख धुन्छन् यिनीहरू महिला हुन् दुवै हातले के अरे मुख धुइरहेछन् भन्दाखेरि मुगलहरूले त हेर्दाखेरि त वास्तवमा त्यो महिलाहरूले दुइटै हातले मुख धुइरहेका थिए बिहान त्यो युद्धबाट लक्षिसकेर मुगलहरूलाई देख्दाखेरि फेरि पछि फर्केर अनि मुगलहरूले गर्दाखेरि युद्ध गर्दाखेरि त्यो पुरै मारिसक मार्दै हिँड्दै गर्दाखेरि रातको बेलामा त्यहाँको माइग्रेसन चाहिँ केही चाहिँ गयो तपाईँलाई छोटा नागपुरतिर केही चाहिँ गयो अरूतिर केही नेपालतिर पनि छिरेको हो किनभने त्यो पुरानो तपाईँको गरगहना हेर्नुहुन्छ भने टिपिकल रूपमा धेरै जसो नेपालमै भेटिन्छ त्यो हारिसक्दाखेरि उनीहरू उनले चाहिँ रातै रात निकालिन् त्यो राति निकाल्दाखेरि त्यो वीराङ्गना के त्यो राजाको छोरी होइन छिनिँदै र पहिलिँदै हो छरिए पछाडि तपाईँलाई छोटा नागपुर जुन चाहिँ अहिले झारखण्डको तपाईँलाई राँची भन्ने इलाकालाई छोटा नागपुर भनिन्छ हो त्यहाँ चाहिँ मुन्डा भन्ने जातिहरू बसोबास गर्दै अब यिनीहरूलाई त मुगलहरूले लखेटिरहेछन् जातिको चाहिँ हत्या गर्ने अब नि अनि त्यस पछाडि गुराउँहरूले के अरे मुन्डालाई देखे पछाडि ए तिमीहरूले हामीलाई बचाउन भन्दाखेरि मुन्डा खास चाहिँ आर्यन नै हुन् उनीहरूले चाहिँ त्यति बेला के कुलको पूजा गर्दै डङ्गरी भन्ने एउटा हाम्रो कुलको पूजा हुन्छ कि त्यो चाहिँ उनीहरूबाट सापट लिएकै हो हाम्रो त्यति बेलासम्म टुप्पी राख्ने चलन थिएन मुन्डाले चाहिँ डङ्गरी भनेको बुढो बाख्रालाई काटेर डङ्गरी गरिन्छ कि कुलको पूजा चढाइन्छ अनि त्यसको तपाईँलाई यो सुरी मन्दी भनेको बिरयानी जस्तै हुन्छ मासु र भात मिक्स गरेर पकाएको त्यो खाँदै थियो भने उनीहरूले के भने तिमीहरू हाम्रो कल्चर अप्नाउँछौ भने हामीलाई तिमीलाई बचाउँछौँ होइन भने तिमीहरूलाई हामी बचाउँदैनौँ भन्दाखेरि ल ठिकै छ ज्यानको मारा के गर्छ ल त ठिक छ भनेर त्यो दिनदेखि नै तपाईँको यो मुण्डन गर्ने चलनहरू आयो र टुपी राख्ने चलन त्यो गरिसके पछाडि अनि तिनीहरूको भात पनि खाए अनि यताबाट मुगलहरूले मुसलमानहरूले लखेट्दै जाँदाखेरि ओ यता उराउँहरूलाई देखाएछ भन्दाखेरि कहाँ हुनु हामी हामी सबै हामीरै हो भनेर भन्दाखेरि उनीहरूले रहेन रहेछ यिनीहरूको टुप्पी राख्ने मान्छे हुन् यिनीहरू होइन रहेछन् उरा हो त्यहाँ र मुन्डासँग मिल्दाखेरि हो त्यसरी चाहिँ तपाईँको त्यो आर्यनसँग समागम भएको देखिन्छ एकल्चरेसन भएको त्यो चाहिँ कस्तो हो भने अहिले पनि मुन्डा र उराउको केही थरहरू मिल्छ।
यो कथालाई खोतलेर हेर्दा उराउ समुदायको इतिहास र दृष्टिकोण बारेमा थुप्रै कुराहरू भेटिन्छ। यो मिथकले विगतका उराउ वीराङ्गनाहरू सिङ्गी दै र कैली दैको सराहना गर्दछ। आज यी महिलालाई कुलदेवताका रूपमा पूजा गरिन्छ। उराउ र मुन्डाको सम्बन्धको यो कथाले उराउको आप्रवासनको यात्राको मात्र कथा नभनेर विश्वलाई र आफूलाई हेर्ने यो समुदायको दृष्टिकोण पनि देखाउँछ। कथामा सुरुवातमा उराउहरू जनै लगाउने उच्च जाति थिए भन्ने मानिन्छ र युद्धका कारण सताइएपछि अरू समुदायको चालचलन अनुकरण गर्न बाध्य भएको बताइन्छ। पुस्तकमा उराउ र राई भन्छन्,
16 शताब्दीसम्म उराउहरूको समृद्ध र शक्तिशाली राज्य थियो भन्ने मानिन्छ। उराउ गान ठाकुर भन्ने राजा त्यति बेलाका सबभन्दा शक्तिशाली राजा थिए भन्ने मानिन्छ। उराउहरूले त्यति बेला जनै लगाउँथे।
मिथकहरूले कुनै पनि समुदायले आफूलाई कसरी हेर्छन् भन्ने पनि देखाउँछ र उराउ समुदायका यी मिथकमा एउटा साझा भावनाको धागोले सबै कथालाई जोडे झैँ लाग्छ। केही गुमेको भावना, चाहे त्यो राज्य होस् वा मातृभूमि वा समाजमा उच्च स्थान, यी कथाहरूमा एउटा उदासी पनि छ र कथाले यस्तो नभएको भए के हुन्थ्यो भन्ने प्रश्न उब्जाउँछन्। जस्तै दुश्मनहरूले उराउ लडाकुहरू महिला थिए भन्ने थाहा नपाएको भए के हुन्थ्यो, उराउहरूले आफ्नो जनै फ्याँक्नु नपरेको भए के हुन्थ्यो, के अझै पनि समाजमा उनीहरूको उच्च स्थान हुन्थ्यो, यी प्रश्नहरू उराउहरूको तत्कालीन अवस्थाले उब्जाए झैँ लाग्छन्। हाल नेपालमा उराउहरू अत्यन्त सीमाधिकृत छन्, उराउँहरू नेपालको तराईमा ब्रिटिस राजको समयदेखि बसोबास गरेको बताइन्छ, तर उनीहरूसँग त्यसको कुनै प्रमाण छैन। सन् 2006 नेपाल आदिवासी जनजाति महासङ्घले गरेको एउटा सर्वेक्षण अनुसार 70% उराउ परिवार भूमिहीन छन् र बाँकीसँग औसतमा 0.4 हेक्टर जमिन छ, जुन जीविकोपार्जनका लागि चाहिने भन्दा कम हो। आज भूमि नभएकाले होला उराउँहरू राज्य गुमेको कथा भन्छन्, समाजमा उच्च स्थान गुमेको कथा पनि उनीहरू भन्छन्, किनकि कालान्तरमा भूमिहीनता सीमान्तीकरणमा परिणत भयो। नेपालमा उराउँको अवस्था सधैँ यस्तो भने नभएको उराउँ र राई बताउँछन्। विगतमा औलो लाग्ने तराईका जङ्गलमा बाहिरियाहरू जान नरुचाउने कारणले त्यहाँ आदिवासीहरू मात्र बस्ने गर्दछे र उराउँहरू तराईको जङ्गल र भूमिमा निर्धक्क बसेका थिए। बेचन भन्छन्,
तराईमा त औलोको कारणले त कोही छिरै छिर्दैन नि, होइन, त्यो नछिरेको कारणले त सम्पर्कै भएन। झोडा फडानी नै सुनसरीको कहिले भएको? 1980 भएको छ। त्यो ठुल्ठुलो जङ्गललाई त्यो काट्न जाने त जाने, त्यो सम्पर्क भए पछाडि त्यो भएकोले गर्दाखेरि त्यसको त्यो आगमन देखिन्न र जस्तो कोशी पूर्वको कुरा गर्नुहुन्छ नि, ठ्याक्कै कोशीको पूर्वपट्टि र जति बेला तपाईँको यो ब्यारेज बनाएको छैन त्यो इलाका पुरै उराउँको हो है। त्यो जस्तो अब यो बौद्धल आएर या यो लोकतन्त्र आएर पछि पर्या हो, नभए तपाईँलाई 10-12 त तपाईँलाई प्रधान पञ्च हुन्थ्यो, तर अहिले चाहिँ अब छैन। झापामा चाहिँ उराउँहरू अलिक पछि आएका हुन् होइन, धेरै जसो, तर सुनसरी र मोरङमा त धेरै पुराना हुन् नि त। महेन्द्रको राज्य विकसित हुँदाखेरि पनि आएर तकमा लगेका, 2011 2032 त अरू जनजातिको आइडेन्टिटी नहुँदाको पनि उराउँको आइडेन्टिटी थियो नि त। 32 हुलाक टिकट हेर्नुभयो भने त उराउँ त आइसकेको छ नि त।
यी आदिवासीहरू सरकारका लागि महत्त्वपूर्ण थिए। जङ्गल फडानी गरेर तराईलाई उर्वर र बस्न योग्य बनाउनका लागि र राज्यको समर्थनका लागि पनि राणाकाल हुँदै राजा महेन्द्रको समयसम्म तराईको जङ्गलमा शिकारले उराउँहरूलाई राजाको नजिक पुर्याएको र उच्च दर्जा पनि दिएको उराउँ र राई बताउँछन्।
वर्षेनी शिकार खेल्न आउँदा यी राजपरिवारहरू महिनौसम्म तराईमा बस्थे। उराउँहरू शिकार खेल्न पोख्त भएकाले घना जङ्गलमा शिकार टोलीहरू उनीहरूमा निर्भर थिए। उराउँहरूले बाघ, चितुवा, हरिण र अरू जनावरको शिकारको नेतृत्व गर्थे। यी अधिकारीको स्वागतका लागि उराउँहरूले ठुलो भोज गर्थे र नाचगान गर्दथे। थुप्रै वृद्ध उराउँहरूले राजा महेन्द्रसँगको यस्तो सम्बन्ध सम्झन्छन्। यस्तो सेवाको बदलामा उराउँहरूलाई थुप्रै दशकसम्म कर माफ गरिएको थियो।
कालान्तरमा थुप्रै कारणले यो उच्च अवस्था परिवर्तन हुँदै गयो। जङ्गलमा शिकार र सङ्कलन गर्ने जीवनशैली हराउँदै गयो र त्यसको ठाउँ कृषिले लिँदै गयो। आफ्नो नाममा भूमि नभएकाले उराउँहरूले कृषिबाट आर्थिक समृद्धि हासिल गर्न सकेनन्। सन् 1950 दशकमा सरकारले तराईमा औलो हटाउने अभियान सञ्चालन गरेपछि अरू थुप्रै मान्छेहरू तराईमा बसोबास गर्न थाले र बिस्तारै उराउँले भूमि गुमाउँदै गए। उराउँ र राई भन्छन्,
राणाकालमा राज्य र सत्तासीन परिवारका सदस्यले आफ्ना पुर्खालाई जङ्गल फडानी गर्न लगाएको उराउँहरू बताउँछन्। उराउँहरूले त्यसो गरेर त्यहाँ कठिन परिस्थितिमा सुठुनी, कोदो, घैया, धान आदि फलाउन थाले। सत्ता र शक्तिसँग नजिकबाट पहाडियाहरूले चलाखी गरेर, बल प्रयोग गरेर र कानुनी र गैर कानुनी उपायहरूको तोड मरोड गरेर त्यो जमिनमाथि कब्जा गर्न थाले। उराउँहरू मोहीमा परिणत भए, जसको कुनै मोहियानी हक थिएन।
शिक्षाको कमीले गर्दा भूमि सम्बन्धी दस्तावेजमा उनीहरूको पहुँच भएन। बेचन भन्छन्,
पञ्चायत कालमा भूमि बेच्नलाई पर्मिसन दिनु पर्थ्यो। जसको जमिन 10 कठा भन्दा तल छ उसको जमिनै बिक्री हुन्थ्यो। कुरा सिडिओले पनि पर्मिसन नदिकनै बिक्री हुन्थेन। तर यो बौद्ध लगाइसके पछाडि ढाकेर थपेर थुप्रो जग्गा जमिन लस गरेकाहरू छ। कोसीमै कतिको मुआवजा पाएको छैन। पुरै जमिन आफ्नो हुँदा हुँदै पनि जुन 26 नाति आयो नि, हो नातिमा त्यति बेला अब अधिकरण गरेका आफ्नो नामहरूमा प्रशस्त प्रमाणहरू पाइन्छ। किनभने उराउँहरूले चाहिँ के भन्ने चलन थियो भने, पढाएर के गर्नु, मेरो छोराछोरी नोकर गर्छ, त्यहाँ गयो भने नोकरी गर्नुपर्छ, यत्रो जमिन छ, म मेरो छोरालाई किन पढाउने, म अहिले जिम्मेदार छ भनेर नपढाएका हुन्। त्यो नपढाएको खानी आज चाहिँ जमिन गएको हो।
धेरैजसो उराउँहरू अधियाबटिया गर्न थाले। अधियाबटिया अन्तर्गत उब्जनी जमिनदार र मोही दुवैले आधी आधी बाँड्नुपर्ने हो। तर अभ्यासमा जमिनदारले कृषिको लागत बेहोर्दैन थियो र बेला बेलामा लिने ऋण तिर्न नसक्दा मोहीले झन बढी काम गर्नुपर्ने अवस्था निम्तिन थाल्यो। उराउँहरूको आर्थिक स्थिति र पहिचानको विषयमा रहेको स्नातकोत्तर शोधपत्रमा बिना भट्टराई लेख्छिन्,
स्रोत साधनको कमीले कृषक परिवारलाई जीविकोपार्जनका लागि श्रम गर्नुपर्ने तर त्यसको बदलामा लाभ कम पाउने पेसामा लाग्न बाध्य बनाउँछ। भूमिहीन भएकाले र खेतीयोग्य जमिनमा कम पहुँच भएकाले प्राय उराउँहरू कृषि र गैर कृषि क्षेत्रमा श्रम गरेर जीविकोपार्जन गर्दछन्। उनीहरू रिक्सा चलाउने, सानो पसल थाप्ने, गाईबस्तु पाल्ने, निर्माण र गार्मेन्ट उद्योगमा काम गर्ने गर्दछन्। तथ्याङ्कका अनुसार उराउँहरूले न्यूनतम आय आर्जन गर्दछन् जसका कारणले उनीहरूको जीवन कठिन छ। प्रायःजसो उराउँहरू आर्थिक सङ्कटमा छन्।
उराउँहरूको यो यात्रा उनीहरू जस्ता थुप्रै आदिवासी समुदायको कथा हो, जो औलो लाग्ने तराईमा लामो समयसम्म बसोबास गर्ने गर्दथे तर हाल भने सीमान्तकृत छन्। र थुप्रै यस्ता समुदायहरू जस्तै उराउँहरूको भाषा र नाम पनि सीमान्तकृत छन्। विभिन्न समयमा यात्रा गर्दै विभिन्न समुदायसँग मिलेर बस्दै आउँदा त्यसको फलस्वरूप उराउँ समुदायको संस्कृतिमा विविधता भित्रिएको देखिन्छ। उदाहरणका लागि करम पूजाको कथाले उराउँहरूले कसरी डङ्गरी बनाउन थाले र सुडीमण्डी खान थाले भनेर बताएको छ। अहिले सुडीमण्डी उराउँहरूको तिहारको महत्त्वपूर्ण अङ्ग हो, जसले विगतमा मुन्डाहरूसँग उनीहरूको नजिकको सम्बन्धको प्रमाण अझै पनि दिइरहेको छ। सङ्गीता भन्छन्,
काग तिहार अब आयो गयो हुन्छ, कुकुर तिहार आयो गयो हुन्छ, त्यो मतलबै हुँदैन। त्यति लक्ष्मी पूजाको दिन चाहिँ हुन्छ नै, विशेष नै दियो बाल्ने अनि रातभरि गोठमा चाहिँ दियोले निभिर्न दिनको लागि ठुलो बाती बाल्ने अनि गाई गोरुलाई चाहिँ तेल लगाइदिने, धुने अनि नुन खाना दिने, घाँस दिने, हरियो हरियो खाना। भोलिपल्ट चाहिँ हाम्रो पकवानको दिन हुन्छ क्या, अनि लिपुत गर्ने, अनि जे जे पकाउनु छ पकाउने, चढाउने, आफन्तहरू बोलाउने, खुवाउने, त्यस्तो छ। लिपुत गरेर पहिला गोठलाई लिपुत गर्ने अनि त्यहीँ खनेर चुलो बनाउने अनि जे जे सामान छ एउटा नाङ्लोमा लाने अनि फिर्ता नल्याउने, जति छ त्यतिमा त्यो पकाउने, गोठमै पूजा गर्ने अनि सुडीमण्डी पकाउने क्या। सुडीमण्डी भन्नाले बिरयानी हुन्छ नि, बिरयानी त यहाँ फुक्का हुन्छ, हाम्रो चाहिँ गिलो गिलो हुन्छ, ताकि त्यही भित्र पकाउने, आफन्तहरू त्यही भित्र खाने, केराको पातमा राखेर खाने। अनि कुखुरा छ, कुखुरा त हाल्नै पर्यो नि त नि सुडीमण्डीमा।
उराउँ र मुन्डा जातिको सुडीमण्डी मात्र नभएर करम पूजा पनि मिल्छ। त्यसका साथै यी दुई समुदायमा करम पूजाका थुप्रै गीत पनि मिल्छन्, जुन कतिपय कुडुख भाषामा छन् भने कतिपय भारोपेली भाषामा छन्। सत्री वा नागपुरी पनि भनिने यो भाषा उराउँहरूले आत्मसात गर्नु भनेको प्रभुत्वशाली भाषा समुदायहरूका बीचमा उनीहरूको निरन्तर अस्तित्वको पनि प्रमाण हो। कुडुख भाषा द्रविड भाषा समुदायको उत्तरी हाँगोको पनि सबैभन्दा उत्तरी भाषा मानिन्छ। बेचन भन्छन्,
हामी उत्तरी साइडको द्रविडियन हो, जस्तो दक्षिणमा तमिलहरू भयो होइन, तमिल, मलायम, कन्नड, अनि हाम्रो हामी चाहिँ उत्तरी साइडको पर्यो। माल्टो र यो उराउँ
दक्षिण भारतमा विशाल क्षेत्रमा प्रभावशाली रहेका तमिल, तेलुगु, मलयालम जस्ता केही द्रविड भाषाहरू भन्दा कुडुखको अवस्था निकै फरक छ। तेलुगु, कन्नडा र मलयालम जस्ता भाषाका निकै लामा इतिहास अभिलिखित छन् र तमिल भारतकै दोस्रो पुरानो भाषा मानिन्छ। यी भाषाका आआफ्ना विकसित लिपि छन् र यिनमा लिखित साहित्य संसारका कुनै पनि प्राचीन भाषा र साहित्यको तुलनामा छन्। तर कुडुख भाषाको भने आफ्नो लिपि छैन र लिखित साहित्य वा अभिलिखित इतिहास त हुने कुरै भएन। बेचन भन्छन्,
भाषाको कुरा गर्नुहुन्छ भने उराउँको भाषा साह्रै नै राम्रो छ, तर लिपिबद्ध यसलाई चाहिँ तपाईँलाई ओरल फर्ममा एकदमै राम्रो छ होइन। सेन्ससमा जस्तो 46,840 देखाएको छ भने बोल्नेहरू लगभग तपाईँलाई हाराहारीमा 40,000 नै छ, भनेको मतलब उराउँहरूले आफ्नो भाषा बोल्छन् तर यसलाई लिपिबद्ध राइटिङमा चाहिँ उतार्न सकेका छैनन्। यद्यपि तपाईँलाई गोर्खा पत्रमा त आउँछ, तर सबैले एक रुपका रूपमा यसलाई लेख्न सकेका छैनन् होइन। भाषा ठिक छ, तर भाषा ठिक हुँदा हुँदै पनि तपाईँलाई कल्चरको रूपमा गएको यो मिथिकल जस्तो स्टोरी भयो, परम्परागत गीतहरू भयो, जस्तै विवाहको गीतहरू हुन थालेछ होइन, यो चाहिँ संस्कृतिको रूपमा तपाईँलाई सङहरू र केही संस्कृतिहरू त्यो लोप हुन गइरहेको छ। यसको कारण के छ भने एकको मोडर्निटी नै हो।
आफ्नो भाषा र लिपिको विकास गर्नुभन्दा उराउँहरूले हरेक आप्रवासनका क्रममा नयाँ भाषा सिक्नु परिरहेको थियो। भारोपेली भाषाहरू हावी रहेको उत्तर भारत, नेपाल र बङ्गलादेशमा उराउँहरूले उनीहरू जहाँ छन् त्यहाँको भाषा बोल्न थाले। बङ्गालमा बङ्गाली, आसाममा आसामिज र नेपालमा नेपाली। यी सबै भाषा र कुडुखको बीचमा कुराकानी गर्नका लागि उनीहरू सद्री भाषामा पुगे। सङ्गीता भन्छन्,
कुनै कुनै गीत चाहिँ अब जस्तो कि हाम्रै कुडुख ल्याङ्ग्वेज छ नि त्योसँग छैन, बाहिरको गीतसँग पनि छ कि बाहिरको जस्तो समुदाय फरक फरक छ भने अफ कोर्स त्यहाँको भाषाहरूले धेरै ह्याप्पी पनि गर्दो रहेछ। अनि एउटा गीत छ जस्तो कि मलाई एकदम मनपर्ने, चलो चलो राजा बिरिदा बना मे बिरिदा बना सिकर खेलाई हो भन्ने छ क्या। यो चाहिँ लाइक पहिलाको साधरी हो कि मुडियारी हो कि हिन्दी त्योसँग अलिकति त्यो हेबी भएर सजिलोको लागि त्यो गीत बनाइएको हो कि जस्तो पनि लाग्छ। नभए कुडुखमा चाहिँ कस्तो मिठो मिठो शब्दहरू छन् त नि, जस्तो सादरीहरू पनि त उतातिर मुन्डाहरू पनि त करम पूजा गर्नुहुन्छ नि त नि उहाँहरू पनि।
भोजपुरीसँग नजिक रहेको सदरी भाषा भारतमा ठुलो सङ्ख्याका मानिसले अपनाएका छन्। खरिया, मुन्डा जस्ता भारोपेली भाषा परिवार बाहिरका समुदायले लिङ्गुआ फ्राङ्का अर्थात् सर्वमान्य भाषाका रूपमा अपनाएको सदरी भाषा नेपालका उराउँमाझ पनि जीवित छ। आज नेपालमा उराउँहरूले कुडुख भाषा बोल्ने भए पनि धेरै गीत सदरी भाषामा छन्। आफ्नो भाषा सीमान्तीकृत हुँदै जाँदा उराउँहरूको नाम पनि अर्कै भाषामा राखिएको छ। यो समुदायलाई विगतमा झाँगड र धाँगड अनि आज उराउँ भनेर चिनिन्छ, तर यी नामहरू उनीहरू आफ्ना लागि प्रयोग गर्दैनन्। सीमान्तीकरणका कारण बाहिरियाले दिएको नाम प्रचलित भएको बेचन बताउँछन्।
भएन धान खेतमा धानको रोपाई गर्ने नोकरलाई झाँगड भन्ने गरिन्छ, र केही कुरो यहाँ जङ्गलमा पनि यो तराईलाई झाडी भनौँ न झाडीलाई सफा गर्ने भएकोले त्यो जङ्गलको रुखहरू काटेको उराउँहरूले के नाम दिउँ भन्दाखेरि झाँगड झाडीलाई सफा गरेकोले झाँगड दिउँ भनेको डोमिनेन्सी वर्डको रूपमा आयो। उराउँ भनेको अर्थ चाहिँ मनुष्य भन्नेको छ, यो यो हिसाबले यसको चाहिँ भएको र त्यो चाहिँ तपाईँलाई पहिचान र डोमिनेन्सी वर्डमा कसैले सोझा साझा जस्तो तपाईँलाई कुनै तराईमा महिला जाँदैछ भने अरू जातले के भन्छन् भने झाँगड भनेर भन्छन्। त्यो भनेर कसो भनेको यो चाहिँ सोझो साझो जात हो, जे पनि गर्न मिल्ने र यसलाई जस्तो गर्दा पनि मिल्ने भएकोले गर्दाखेरि पनि यो अरूले दिएको उपनाम त हुन् त्यो भएर यसलाई चाहिँ यो नराखेकै हो। हामीले हामीलाई भन्दा त हामी कुडुख नै भन्छौँ, कुडुख भन्छौँ र यसलाई उराउँ भन्दाखेरि पनि पर्यायवाची रूपमा हामी सहर्ष स्वीकार गरेका छौँ र वर्ल्ड वाइड तपाईँलाई उराउँ र कुडुखै छ।
नेपालमा 2032 सालको हुलाक टिकटले पनि झाँगड नामको प्रयोग गरेको छ र आफ्ना अग्रजहरूले विभिन्न आन्दोलन गर्दै त्यो नाम अस्वीकार गरेको सङ्गीता बताउँछिन्।
उराउँलाई पहिला चाहिँ झाँगड भनेर चिन्थे, जुन झाँगड शब्द चाहिँ हाम्रो कम्युनिटीलाई हाम्रो समुदायलाई चाहिँ डोमिनेट गरेको जस्तो फिल भएर हामी त्यसको विरुद्धमा पनि लडेको हो। पहिला हाम्रा अग्रजहरूले लड्नुभएको हो अनि झाँगडबाट उराउँ भनेर चिनाउनेमा गइरहेछ।
पछिल्लो समयमा उराउँहरूले शिक्षा, पहिचान सम्बन्धी समूहहरू र राष्ट्रिय र अन्तर्राष्ट्रिय गठबन्धनहरूका माध्यमबाट आधुनिक संसारमा आफ्नो अवस्था सुधार्ने र विशेष गरी पहिचान जोगाउने केही प्रयास गरेको पाइन्छ। यति बेला पनि उनीहरूको एउटा मिथकले उनीहरूका सपनाको सटीक चित्रण गरेको पाइन्छ। उराउँ अफ नेपालमा उराउँ र राईले उराउँहरूले शक्ति गुमाएको कथा सङ्कलन गरेका छन्। तर यो कथामा गुमाउनुको पीडा मात्र नभएर पुनरावृत्तिका सपना पनि देखिन्छन्। बेचन भन्छन्,
कहाँ भन्ने छ एउटा हाम्रो कुलदेउता, त्यो भनेको उनीहरूले एउटा लिङ्गो गाडे लिङ्गो बोकेर घुमाउँछन् नि हो, त्यो भनेको हामीले जहाँ नै भन् त्यसलाई लगेर तपाईँलाई त्यो मक्कामा राखेको ढुङ्गा हानेको कुरा आउँछ। त्यो चाहिँ गएर यदि त्यहाँ गएर आफ्नो कुललाई पूजा गर्न पायो भने त्यो उठ्छ भन्ने चलन छ, आर्यनले त्यसलाई जहाँ रक्सी पायो भने बल्ल उठ्ने हो भन्छन्।
यसरी उराउँहरूले आफ्नो शक्ति र सामाजिक अवस्था गुम्नुको कारण दिएका छन्। तर उदासीका साथसाथै यो कथामा विभिन्न सम्भावनाहरू पनि छन्। दहालाई मुगलहरूले नलगेको भए के हुन्थ्यो? उनी अझै उराउँहरूसँगै भएको भए के हुन्थ्यो? आज पनि उराउँहरू आफ्नो देवताको छेउमा पुगेर उसलाई पवित्र जाँड चढाउन पाए भने के हुन्छ? के उराउँहरू फेरि शक्तिशाली हुनेछन्? के उनीहरूले मुगल जस्तो शक्तिशाली समूहलाई पनि पराजित गर्न सक्नेछन्? यी कथाहरू र उराव समुदायका सपनालाई एकछिन मिसाएर हामी उराव समुदायको वर्तमानमा फर्क्यौँ, जहाँ आज पनि उल्लासका साथ करम पूजा मनाइन्छ। पडकास्टको यो अन्तिम खण्डमा हामी उराउँहरूको सबभन्दा महत्त्वपूर्ण चाड करम पूजाको बारेमा कुरा गर्दै करम पूजाका कथा र गीतहरू सुन्नेछौँ।
सतो भया सतो कर्म गाडे कर्म गाडले मनका हरायो हो कर्म गाडले मनका यस्तो
करम पूजा सामान्यतया भाद्र महिनाको पूर्णिमामा सुरु हुन्छ र दसैँसम्म मनाइन्छ। यो उत्सवले प्रकृतिको पूजा गर्दै मानव सम्बन्धलाई प्राथमिकता दिन्छ र यसमा कुनै देवता मूर्ति र मन्दिरको कुनै भूमिका हुँदैन। यो पर्वमा करमको रुखको केन्द्रीय भूमिका हुन्छ। बेचन भन्छन्,
यो करमको रुख कस्तो हुन्छ भने यदि पानीमा पर्यो भने यो कहिले पनि सड्दैन। यो नाउ गर्नलाई, नाउ खियाउनलाई, के गर्नलाई, यो सबै यानि कसरी बुझ्नुहोस्, यो प्रकृतिको सबैभन्दा बलियो रुखलाई पूजा गर्छ।
धेरै कृषि समुदायमा जस्तै उराव समुदायका चाडपर्व पनि कृषि प्रणालीसँग सम्बन्धित छन्। धान रोपिसकेपछि करम पूजा गरिन्छ, जुन बेलामा मानिसहरू रोपाईको थकाइ मेट्न आराम गर्छन् र बाली काट्ने तयारी गर्छन्। विमला देवी उराव भन्छन्,
हाम्रो कर्म धर्म त यही यस्तै यो पूर्णिमामा हुन्छ। मेरो कर्म धर्म जमरा राखेर पूजा गर्छु, हामीहरू पूजा त्यो पुवा पकाएको त्यो चढाउँछु, अगरबत्ती बाल्छु, अनि त्यो जसैको ठुलो हाम्रो सबभन्दा ठुलो पर्व यही करम हो। हाम्रो जो तिहारहरू दसैँहरू त सबै जात जाति मान्छन्, त यो यो कर्म धर्म कुनै जात मान्दैन, हाम्रो उरम बाहेक कुनै जात मान्दैन।
सुरुमा समुदायका सदस्यहरूले दसैँमा जमरा राखी चाहिँ बिउहरू रोप्ने गर्दछन्। त्यसपछि समुदायका केही सदस्यहरू गएर पूजाका लागि करमको रुख छानेर त्यसमा चिनो लगाएर आउँछन्। संगीता भन्छन्,
करमको रुख काटेर ल्याउनुभन्दा पनि अगाडि नै कोही एकजना धानी या घरपेटी गएर त्यहाँ जगाउनुपर्छ क्या, अनि कुन रुखको हाँगा काट्ने भनेर त्यहाँ बाँधेर आउँछन्, अनि चट्ट काट्ने अनि लिएर आउने।
करम पूजाको दिनमा तिनजना वा पाँचजना केटाहरू गएर छानिएको करमको रुखको हाँगा काटेर लिएर आउँछन् भने त्यति नै सङ्ख्याका महिलाहरू गएर काँक्रोको फुल लिएर आउँछन्। उराउहरूको उत्पत्ति कथामा गङ्गटाको दुलोको उल्लेख भएकाले पूजामा यो गङ्गटाको फुल अनिवार्य चाहिन्छ। त्यसपछि यी हाँगा र फुलहरू नेग भनिने समुदायको नेताको छतमाथि लगेर राखिन्छ। सङ्गीता भन्छन्,
जस्तो कि पूर्णिमाको दिन मनायो भने नेग करम भन्छन्, जहाँनिर चाहिँ धेरै गोत्रहरूमध्ये कुनै एक दुईजना गोत्रमा केही गोत्रमा पर्छ क्या यो नेग हो भनेर, अनि त्यो नेगले चाहिँ प्रत्येक वर्ष चाहिँ 5 वर्ष या 3 वर्ष चाहिँ करम गाड्नुपर्छ। त्यो नेग करम भयो, आफ्नोवाला भयो। यदि नेग छैन भने अब के अरे केटाकेटीहरू मिलेर गाउँलाई सबैजना मिलेर गऱ्यो भने त्यो चाहिँ जोख करम पनि भन्छ, जोख करम, डिन्डा करम भन्छन्, जोख पेल्लो करम भन्छन्, अनि त्यसपछि जितिया करम हुन्छ, जितियामा मनाइने, अनि दसैँमा हुन्छ, अनि यस्तो फरक फरक करमहरू पनि छ। नेग्नी भने नि जसरी जसको गोत्रमा परेको छ उनीहरूले करम गाडेपछि नेग्नी गे नेग्नी भले नेग्नी एघा करम गाड चियो भले नेग्नी भनेर सुरु हुन्छ त्यो गीतबाट।
करम पूजाको दिन बेलुकी सबैजना अखडा अर्थात् सामुदायिक कार्यक्रमहरू गर्ने खुला ठाउँमा जान्छन्। सङ्गीता भन्छन्,
खानपिन सकियो भने अब सबैजना पूजाको लागि तयारी हुने अखडा हुन्छ हाम्रो चाहिँ। जे पनि डिसिजन गर्नु पर्यो भने बैठकै नै बस्नु पर्यो भने त्यो अखडा टाइपको हुन्छ, अखडा नै भन्छौँ हामी। अनि करमको हाम्रो खेल्ने ठाउँ नै अखडा, त्यहाँनिर चाहिँ पूजा गर्ने एकजना हुन्छ, धामी हुन्छ। पूजा गर्दाखेरि अब प्रत्येक घरमा चाहिँ पकवान पाकेको हुन्छ नि त, अनि पुवा पाकेको हुन्छ, पुडी हामी चाहिँ गोरगोरासमा बन्छौँ। अनि 8-9 बजीतिर काटेर ल्याउने, 10 बजेसम्ममा पूजा गर्ने प्लान हुन्छ। अनि 10 बजीतिर अनि प्रत्येक घरबाट निस्किन्छ, अनि बाटैभरि पुरै उज्यालो देखिन्छ त्यो दियोबातीको थाल हेर्दाखेरि। अनि लगेर जाने अखडामा, अखडामा पूजा गर्दाखेरि सबजना पूजा गर्ने, त्यही चढाउने, घरबाट जे जे आएको छ त्यो चढाउने, अनि थोरै थोरै राख्ने फुलहरू होइन, अक्षताहरू।
त्यसपछि मानिसहरू त्यसको वरिपरि नाच्न र गाउन थाल्छन्। केही मानिसले मादल बजाउँछन् भने केहीले गीत गाउँछन्। समुदायका ज्येष्ठ सदस्यहरूले गीत गाउने गर्दछन् र ती गीतमा अक्सर समुदायको विगतका कथा पाइन्छन्। यो गीत दयावती, छेदो र माना उरावले सुनाएका छन्।
फिर हरे 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 गोपाल भुलायते कोहे भया भुया भुलाया करम कसु आराय हो कुन भाया करम कसे रे भाय हो कुन भाया करम कसे हरे
बड़े भैया भूका साल छोट भैया बिया सल मज भाया करम कासे भाया मज भाया करम कासे
करम पूजामा अक्सर गाइने यो गीत पूजाको सुरुवातको कथासँग सम्बन्धित छ। छेदो र दयावती उरावले यो कथा सुनाएका छन्।
सात भाइ थिए, सातो भाइ भएको थियो कामालोन मिलेर सातो गोतनी हाँ सातो भाइको सुवासिनी त्यसले कर्मा धर्म भोक पियासे सेबेर बसेको थिए। त्यसले अब बड भाइ भूख पियासे छोट भाइ पियास ते मज भाया मैला रात भरि भूख पियासे सेवे तो तेल भाई ले बड़ भाया भूके थिए मज भाया तेल अब सेवे रात भरी
बिहान भएपछि यो कर्मा धर्म सबै लिएर यो खोलामा
पूजापाठ गरेर खेलेर त्यो भोलि बिहानै पानीमा त्यो बगाइदिन्छ।
यो कथालाई बेचनले पनि यसरी व्याख्या गरेका छन्।
विदेश जाने त्यति बेला पनि विदेश परम्परा छ नि त, बाहिर जाँदाखेरि श्रीमानहरू नफर्किँदाखेरि तिनीहरूलाई चाहिँ श्रीमतीले करमको रूपले तिनीहरूले मेरो हाँगा चाहिँ घरमा गएर गाडेर नाच्यौ भने चाहिँ तिमीहरूको श्रीमानको त्यो के भन्छ गाउँ तिमीहरूप्रतिको मोह जागेर आउँछ र घर फर्किन्छ भन्ने छ। यानि चाहिँ यसको धेरैवटा मिथिकल स्टोरी छ।
उराउँ समुदायमा करमको रूख र त्यसको महत्त्वको एउटा कथा हो यो। यी दुई कथा बाहेक पनि भारतमा करम पूजाका बारेमा थुप्रै थुप्रै कथा छन्। प्रायको विषय भने एउटै छ, काम मात्रै गरेर पुग्दैन, प्रकृतिको पूजा पनि गर्नुपर्छ। बेचन भन्छन्,
कथा अनन्त भने जस्तै यसको श्रवण गर्ने विधि चाहिँ अनन्त छ, र यो यसको मेन थिम चाहिँ यो कर्म र धर्मसँग जोडिएको छ कि कर्म गर्दाखेरि कर्मले मात्रै हुँदैन, धर्मले गर्दा धर्मले मात्रै हुँदैन, दुइटै चाहिन्छ है कर्ममा। भन्ने यसको चाहिँ मेन थिम चाहिँ हो।
यो दृष्टिकोण उजागर गर्ने अर्को कथा बेचन सुनाउँछन्।
दाजुभाइको कुरा गर्नुभयो भने एउटा कर्म र धर्म भन्ने भन्छ। कर्मले चाहिँ कर्म मात्रै गर्ने, धर्मले चाहिँ मिहिनेत मात्रै गर्ने, तर त्यस्तो गर्दाखेरि पनि उब्जनी नहुँदाखेरि के अरे धर्मले चाहिँ तैँले कर्म मात्रै गर्छस्, धर्म गर्दैनस्, हामीले यो करम पूजा गरौँ भन्ने हुन्छ भन्छ। अनि अर्कोले के भन्छ भने धर्म सँगसँगै कर्म पनि गरौँ अनि तपाईँको यो फल प्राप्ति हुन्छ। भनेको मतलब कर्म फल देउताको रूपमा खास चाहिँ कर्मको हो।
करम पूजाका यी कथाहरूले उराव समुदायको इतिहास र विश्वलाई हेर्ने दृष्टिकोण जान्ने मौका दिन्छन्। करम पूजाको अर्को उल्लेख्य पक्ष भनेको यसको नाच हो। करम पूजामा विभिन्न किसिमका नाच नाचिन्छन्। पुरुष एउटा पंक्तिमा र महिला अर्को पंक्तिमा उभिएर चाल मिलाउँदै नाच्ने गर्छन्। छिनछिनमा सिठीको आवाजसँगै चाल फेर्छन्। संगीता भन्छिन्,
बिहान हुनुभन्दा अगाडि काना वर्ण भन्ने हुन्छ क्या, अनि काना वर्णमा चाहिँ केटा र केटी यस्तो क्रसवाला हुन्छ जहाँ एकअर्काले भेट्छन् फेरि जान्छन्। त्यो त्यही मानु के अरे धागोमा पनि जाने आउने नै हुन्छ। त्यो काना वर्ण सकेपछि ठ्याक्कै हाम्रो कुखुरा बाँच्नुभन्दा अगाडि बासिसकेपछि होला सायद, अनि झुमर सुरु हुन्छ क्या, झुमरमा फास्ट बिटमै हुन्छ।
यी नाचका कतिपय मुद्राहरूले नेपाली चलचित्रमा लोक नाचलाई परिभाषित गरेका छन्। नेपालमा प्राय हिन्दू समुदायमा महिला र पुरुष सँगै नाच्ने अवसर हुँदैनन्, तर उराव समुदायमा त्यस्तो सङ्कोच देखिँदैन। कुनै पनि उमेरका मानिसहरू खुलेर सँगै नाचिरहेका हुन्छन्। मानिसहरू करम पूजाको रातभरि र भोलिपल्ट दिनभरि नाच्ने गर्छन्। त्यसरी दिन रात नाच्दा पनि उनीहरूलाई थकाइ नलाग्ने रहेछ। यो उत्सवको बारेमा प्रकाश उराव भन्छन्,
अनि बाह्र राति जति नाच्दा 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 जाँदा अनि लास्टमा हामी जब बिहान हुन थालेपछि अनि अर्को स्टेप पनि चेन्ज गर्छौँ। अर्को स्टेप चेन्ज गरिसकेपछि त्यहाँबाट चारैतिरबाट मान्छेहरू जम्मा हुन थाल्छ, खेल्नेहरू तल अत्याचार आउँछ। आउन थालेपछि कम्तीमा भनौँ न 7-8 बजीदेखि 9 बजीसम्म 9 बजीभित्रमा हामी यो करम पूजाको कार्यक्रम खेलेर अनि त्यहाँदेखि हामी आफ्नो तरिकाले झुमर भन्छौँ, काना वर्ण भन्छौँ, के भन्छौँ, सबै कुरा मिलेर हामी खेल्छौँ। हामी र सबैले हामी
करम पूजाको भोलिपल्ट एउटा समूहले करमको हाँगा लिएर घर घर डुलाउँछ। बाँकी मानिसहरू रातभरि नाचि नै रहन्छन्।
खेल्ने टिम छँदैछ उता गयो गाउँ घुम्नलाई, प्रत्येक उराउँको हाम्रो घर घरमा लाने क्या, उसलाई चुमन गराउनलाई। घरपेटीको घरमा गइसकेपछि लाइक आमा, हाम्रो आमाहरूले या हजुरआमाहरू को हुनुहुन्छ, उहाँहरू चाहिँ चामलको पिठोले घोलेर अनि दुबो घाँस धान अनि के अरे सिन्दुरहरू राखेर अनि त्यो करमलाई चुमन गर्ने, अनि करम खेल्न आएका उपवास बसेकोहरूको खुट्टा धोइदिने अनि पूजा गर्ने, अनि त्यसपछि घरपेटी बाले चाहिँ के छ आफूसँग, अनि पैसा छ भने पैसा, खानेकुरा छ भने खानेकुरा, त्यो उपहार स्वरूप दिने। अनि प्रत्येक घरबाट त्यसरी नै कलेक्सन गरेर साँझ अनि नदीमा या खोलामा या पोखरीमा गएर विसर्जन गर्ने करमलाई, अनि नुहाई धुवाई गरेर फर्किने, अनि जति पनि उठाएका छ नि के भन्छ प्रसादको रूपमा, त्योबाट चाहिँ अझ केही किन्न सकिन्छ। टिममै किन्ने सामानहरू जस्तो मादले किन्ने या ड्रेस नै किन्ने, अरू अरू गर्ने किन्नेमा चाहिँ खर्च गर्छन्। अनि थोरै थोरै बजे पनि खाएर
साँझ परेपछि करमको हाँगालाई खोलामा बगाएर सेलाइन्छ र करम पूजा सकिन्छ। भाद्र पूर्णिमादेखि दसैँसम्म यस्ता एक दिने उत्सव उराव बस्तीका थुप्रै ठाउँमा मनाइन सक्छन् र महिनाभरि नै उत्सवको मौसम रहने गर्छ। मसँग कुरा गरिदिनु भएकोमा र गीत र कथा सुनाइदिनु भएकोमा संगीता उराव, बेचन उराव, माना उराव, छेदो उराव, दयावती उराव, विमला उराव र प्रकाश उरावलाई, भोइस ओभरका लागि बिना भट्टराई र गिरीश सुवेदीलाई र यो भेटघाट जुराइदिनु भएकोमा ट्राइबल हाटलाई धेरै धन्यवाद दिन्छु। रैथाने भाकाको यो श्रृङ्खलाबाट म सेवा भट्टराई पनि बिदा माग्छु। नमस्कार।
सतो भाया सतो कर्म गाड़ा सतो गोतनी सेवा का आरायो सतो गोतनी सेवा का
आरायो सतो गोतनी सेवा
हरे हरे हरे
Bye.